दिल को आओ कर ले रोशन, आओ सीखे दीन की बातें, आओ सीखे दीन की बातें।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على خاتم النبيين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله والصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله। आइए आज के मौजू की तरफ बढ़ने से पहले अपने आका व मौला मक्की मदनी मुस्तफ़ा सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम की बारगाह बेकस पना में दुरूद व सलाम के नजराने पेश करने के ताल्लुक से एक हदीस मुबारक सुनने की सआदत हासिल करते हैं। मेरे प्यारे आका, मेरे मुशफिक और मेहरबान आका सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम ने इरशाद फरमाया, सल्लु अलैया فإن الصلاة علي كفارة لكم, मुझ पर दुरूद पढ़ो, तुम्हारा मुझ पर दुरूद पढ़ना तुम्हारे गुनाहों के लिए कफारा है। صلوا على الحبيب صلى الله تعالى على محمد وعلى آله وصحبه وبارك وسلم। मेरे मदनी चैनल के नाज़रीन, बुजुर्गों का मदनी चैनल और बुजुर्गों के मदनी चैनल का प्रोग्राम है दीन की बातें। प्रोग्राम दीन की बातें लिए आपकी खिदमत में हाजिर हैं। इस प्रोग्राम में हमारे साथ माशाल्लाह बुजुर्ग इस्लामी भाई ये भी मौजूद हैं। आज के मौजू की तरफ बढ़ने से पहले आप सब की खिदमत में दरख्वास्त पेश करूंगा, तवज्जो के साथ सुनना भी है, समझना भी है, और जो मौजू आपकी तरफ लेकर हम आए इसको अपनी ज़ात में उतारना भी है, और ये नियत भी की जा सकती है कि जो सीखेंगे सबको सिखाते चलेंगे, दिए से दिए को जलाते चलेंगे। हाजी खादिम रज़ा साहब तशरीफ़ फरमाएं और इंशाअल्लाह करीम इन्हीं से हम अपनी गुफ्तगू का आगाज़ करेंगे।
गुजारिश है कि जनाब सैयदना आदम अला नबीना व अलैहि सलातु व सलाम से लेकर हमारे प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम तक कई अम्बिया किराम अलैहिस्सलाम दुनिया में तशरीफ़ लाए। अम्बिया किराम अलैहिस्सलाम का दुनिया में तशरीफ़ लाने का अहम मकसद क्या था?
अल्लाह ताला जल्ल जलालुहु के जो भी नबी जो भी रसूल दुनिया में तशरीफ़ लाए तो नबियों की तशरीफ आवरी का अहम तरीन मकसद लोगों का ताल्लुक अपने रब की बारगाह के साथ जोड़ना। वमा अरसलना मिर रसूलिन इल्ला लियुताअ बिइज़्निल्लाह, हमने जो भी रसूल भेजे ना वो इसलिए भेजे कि अल्लाह के हुक्म से इनकी पैरवी की जाए। ये अल्लाह फरमा रहा है कि हमने इसलिए भेजे कि इनकी बात मानो, और इनकी बात क्या है? अल्लाह की बात मानो। अल्लाह ताला जल्ल जलालुहु की बारगाह की तरफ लेकर आना ये नबियों की बिअसत का अहम तरीन मकसद है। हज़रत आदम अलैहिस्सलाम से लेकर सैयदुल अंबिया, इमामुल अंबिया, अशरफुल अंबिया, अकरमुल अंबिया, हबीब खुदा मक्की मदनी मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम की ज़ाते गिरामी तक देखते चले जाएं, तो हर नबी अल्लाह ताला जल्ल जलालुहु की वहदानियत व उलूहियत के जाम ही पिलाते चले गए, मोहब्बत इलाही के दीप दिलों में जलाते चले गए। ला इलाहा इल्लल्लाह, ये हर नबी की ज़बान पर रहा, अल्लाह के सिवा कोई इबादत के लायक नहीं, और हर नबी कौम को अल्लाह ताला जल्ल जलालुहु की तरफ बुलाते रहे। कुरान पाक में अल्लाह ताला जल्ल जलालुहु ने हमारे आका हमारे मौला सल्लल्लाहु ताला अलैहि व आलिहि वसल्लम का चंद एक मरतबा इस ताल्लुक़ से जो ज़िक्र फरमाया, आप उन मकामात पर अगर तवज्जो करें, अल्लाह ताला जल्ल जलालुहु ने इरशाद फरमाया, व अनज़लना इलैका ज़िक्र लितुबैयिना लिन्नास, हमने जो आप पर जिक्र नाजिल किया ना, यानी कुरान जो आप पर उतारा है मेरे प्यारे हबीब, ये इसलिए उतारा है ताकि आप लोगों को इसकी बातें खोल खोल कर बयान फरमा दें, आप लोगों को इसकी बातें खोल खोल कर बयान फरमा दें। तो हुजूर अल्लाह ताला जल्ल जलालुहु के अहकाम सुनाते रहे, رب تعالی جل جلالہ کی محبت کے جام پلاتے رہیں۔ قرآن پاک نے ملتے جلتے الفاظ کے ساتھ ایک مضمون ذکر کیا، کچھ مقامات پر کچھ الفاظ کی تقدیم و تاخیر ہے، کچھ مقامات پر کچھ الفاظ آگے پیچھے کر کے، کبھی غائب کے سیگے کبھی مخاطب کے سیگے، لیکن ایک ہی مضمون قرآن پاک میں مختلف مقامات پر متعدد مرتبہ ذکر کیا گیا۔ وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ، یہ نبی یہ رسول انہیں کتاب بھی سکھاتے ہیں، حکمت کی تعلیم بھی فرماتے ہیں۔ وَيُزَكِّيهِمْ، اور انہیں پاک صاف اور ستھرا فرماتے ہیں۔ بالفاظ مختلفہ یہ مضمون قرآن پاک میں متعدد مقامات پر آیا۔ تو سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے جو کام فرمائے اور جن چیزوں کی طرف آپ نے توجہ فرمائی، اس میں علم، حکمت کا سکھانا اور تزکیہ نفس، یہ تین چیزیں ہمارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم لے کر چلے۔ اس کے نتائج جو ہمارے سامنے آئے، کعبۃ اللہ مرکز توحید تھا، ہے، رہے گا، لیکن کعبۃ اللہ کو بتوں سے آلودہ کرنے کی کوشش کی گئی۔ 360 بت کعبے میں رکھے گئے۔ میرے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی دنیا میں تشریف آوری ہوتی ہے 40 سال کی عمر میں اعلان نبوت، 40 سال کی عمر میں اعلان نبوت، پھر 40 سال کی عمر میں اعلان نبوت کے بعد وہ عرصہ جو میرے آقا نے مکہ مکرمہ میں گزارا، اس سارے عرصے کو سامنے رکھیے، کن کن تکلیفوں سے دوچار ہونا پڑا اس کو توجہ میں رکھیے، پھر یہ سفر ہجرت ہوتا ہے اس کو سامنے لائیے، مدینہ طیبہ، پھر مختلف قبائل کو، مختلف اطراف کے ریاض کو نیکی کی دعوت، اسلام کی دعوت کا سلسلہ شروع ہوتا ہے اس کو توجہ میں لائیے، اور سرکار نے کس انداز میں تزکیہ فرمایا، اس کا تاریخ عالم میں یہ 100 سال، 200 سال، 1400 سال، 1500 سال کی بات نہیں، تاریخ عالم کی بات کر رہا ہوں۔ تاریخ عالم میں ایک بھی مثال ایسی ذکر نہیں کی جا سکتی ہمارے آقا کے علاوہ کہ جہاں پیدا ہوئے وہاں سے ظلم اور زیادتی کرتے ہوئے نکال دیا گیا، وہ اسی علاقے میں فاتح بن کے آئے ہوں، اور مکہ مکرمہ سے نکلنے کے بعد تقریباً 10 سال کا عرصہ ہے نا، ظاہری زندگی جو ہے تقریباً 10 سال کا عرصہ ہے، ان 10 سالوں میں تقریباً 125,000 افراد حج کا ارادہ لے کے میرے آقا کے ساتھ مکہ مکرمہ کی طرف آئے، اتنی بڑی تعداد کے دلوں میں تبدیلی آنا، اتنی بڑی تعداد ان کے دلوں کا تزکیہ، ان کے دلوں کو محبت الہی کے نور سے منور کرنا، تاریخ عالم میں ایسی مثال ذکر نہیں کی جا سکتی۔ ہم یہ جو کہتے ہیں نا، سب سے اولا و اعلیٰ ہمارا نبی، سب سے بالا و اعلیٰ ہمارا نبی، یہ صرف شعر کی حد تک نہیں ہے، بعض اشعار صرف شعر کی حد تک ہوتے ہیں، ان کا حقیقت سے تعلق نہیں ہوتا، لیکن یہ کلمہ رضا سے نکلا ہوا ہے، قرآن پاک کی آیات طیبات کو سامنے رکھ کے لکھا گیا ہے، تاریخ کو، محبوب کی اداؤں کو، سیرت کو، سنت کو، حدیث کو سامنے رکھ کے لکھا گیا ہے۔ حقیقت بھی یہی ہے کہ سب سے اولا و اعلیٰ ہمارا نبی، سب سے بالا و اعلیٰ ہمارا نبی۔ ہمارے حضور نے کس انداز میں تزکیہ فرمایا، کسی نے ایک بات ذکر کی کہ خود نہ تھے جو راہ پر، اوروں کے ہادی بن گئے، خود نہ تھے جو راہ پر، اوروں کے ہادی بن گئے، کیا نظر تھی جس نے مردوں کو مسیحا کر دیا۔ ہمارے آقا نے جو سمجھایا، وہ سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وسلم نے جو توجہ فرمائی، سمجھانے کا سلسلہ، سمجھانے کا سلسلہ، سمجھانے کا سلسلہ، علم، حکمت، تزکیہ، اور اللہ تعالیٰ جل جلالہ نے اس محبوب کا ذکر کیا نا۔ ویسے تو بہت ساری باتیں ذکر کی جا سکتی ہیں، لیکن حاجی صاحب، حاجی خادم رضا صاحب کی بات پر میں صرف آیت کریمہ کا ایک تھوڑا سا حصہ پڑھ کے بات کو لے کر آگے بڑھوں گا۔ وَيُعَلِّمُكُمْ مَا لَمْ تَكُونُوا تَعْلَمُونَ، یہ نبی تمہیں وہ سکھاتے ہیں جو تم نہیں جانتے۔ یہ انسان کو انسان بنایا باعث تخلیق انس و جان صلی اللہ تعالی علیہ وآلہ وسلم، ہمارے آقا نے، یہ انسان تو انسانیت بھول چکا تھا۔ آپ ان کے کعبے کا طواف کرنے کے مناظر کو تصور میں لائیے، وما کان صلاتهم عند البیت الا مقاء وتصدیا، کیا کیفیتیں ہوتی ہوں گی، کعبے کا طواف ہو رہا ہے، سیٹیاں مارتے ہوئے کعبے کا طواف کر رہے ہیں، یہ انسان بدتر از حیوان ہو چکا تھا۔ جھگڑے ہو رہے ہیں کس بات پہ؟ تیرے گھوڑے نے پانی پہلے کیوں پیے؟ میرا گھوڑا پہلے پانی پیے گا؟ اور جانور ہے جانور کی مرضی، یہ پہلے پی لے وہ پہلے پی لے، جس کو جتنی حاجت ہوگی وہ اتنا تیزی کے ساتھ آگے بڑھے گا نا، تیرا گھوڑا پہلے کیوں بڑھا؟ اسی پر لڑائی ہو گئی۔ چھوٹی چھوٹی باتوں پہ لڑائیاں، چھوٹی چھوٹی باتوں پہ جھگڑے۔ جب آپس میں بیٹھے ہوئے ہیں، کسی نے کوئی جنگی شعر پڑھ دیا، جنگی شعر سن کے تلوار نکل آئی۔ اوس اور خزرج یہ دو قبائل ہیں، ان دونوں قبائل کی لڑائی 100 سال تک جاری رہی، نسلوں میں لڑائی چلتی چلی ہے۔ میرے آقا نے کیسا سمجھایا؟ حضور صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے سمجھانے کی برکت دیکھیے کہ یہ آپس میں شیر و شکر ہو گئے، نہ کوئی نفرت، نہ کوئی عداوت، نہ کوئی قدورت، ہم نوالا ہم پیالا، ایک جگہ بیٹھنے والے، ہم نشین و ہم جلیس، انہیں آپس میں بالکل مل جل کے پیار محبت کے ساتھ رہنے والے بنے۔ یہ میرے آقا کے سمجھانے کا انداز ہے۔ حاجی احسان صاحب کی طرف بڑھیں گے۔
باپ اپنی اولاد کو سمجھاتا ہے اور استاد شاگرد کو سمجھاتا ہے، بڑا بھائی چھوٹے بھائی کو سمجھاتا ہے۔ آپ ارشاد فرمائیں کہ سمجھانے والا ایسا کون سا انداز اپنائے کہ جس کا مثبت اور جلد نتیجہ نکلے۔
جتنی باتیں وہ ذکر کرے گا نا، یہ وصف، یہ کمال، یہ خوبی، یہ انداز، بات یوں کرو، ماحول ایسا بناؤ، اس انداز میں کرو، جتنی باتیں یہ بیان کرے گا، آپ ان ساری باتوں کو سامنے رکھیں، سیرت مصطفیٰ کو پڑھیں، میرے آقا اس سے کہیں آگے نظر آئیں گے۔ ایک انداز ہمارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا اللہ نے قرآن میں ذکر کیا۔ اللہ تعالیٰ جل جلالہ نے فرمایا، فبما رحمت من اللہ لنت لہم۔ میرے پیارے حبیب، یہ تو آپ پر اللہ کی رحمت ہے کہ جس کی وجہ سے آپ ان کے لیے نرم ہو گئے، یہ نرمی اللہ کی رحمت ہے۔ ولو كنت فظا غليظ القلب لانفضوا من حولك، اگر آپ سخت مزاج ہوتے ہیں نا، یہ آپ کے ارد گرد رہنے والے یہ سارے آپ کو چھوڑ کے چلے جاتے ہیں۔ سمجھانے والے کا انداز کیا ہونا چاہیے؟ یہ مقام ہماری رہنمائی کر رہا ہے، نرمی 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 نرمی۔ سختی آئے گی نا، سختی کا نتیجہ کچھ اور نکلے گا۔ جہاں سختی آتی ہے نا، اولاد اپنے ماں باپ کی دشمن ہو جاتی ہے، شاگرد استاد کے خلاف علم بغاوت لے کے چل پڑتا ہے۔ جہاں سختی آتی ہے، ایک چھت کے نیچے رہنے والوں کے برتن جدا ہو جاتے ہیں، چولہے جدا ہو جاتے ہیں، ساری کیفیتیں بدل جاتی ہیں۔ میاں بیوی میں طلاق کیوں ہوتی ہے؟ طلاق کے اسباب میں سے ایک بڑا سبب آپ کو سختی نظر آئے گی، اب وہ بیوی کی طرف سے ہو یا شوہر کی طرف سے۔ خاندان کے خاندان ٹوٹ جاتے ہیں، کیوں؟ چند ایک افراد یا کسی ایک کی سختی کی وجہ سے۔ میرے آقا کے انداز کس طرح کے ہیں؟ حضور صلی اللہ تعالی علیہ وآلہ وسلم بعض مقامات پر سمجھاتے ہیں، سامنے والوں میں سے کسی کو پتہ ہی نہیں بات کس سے ہو رہی ہے۔ کیسا پیارا انداز ہے! لوگوں کو کیا ہو گیا یہ ایسا کرنے لگے؟ جب سب کے بیچ میں بات ہو رہی ہے، لوگوں کو کیا ہو گیا یہ ایسا کرنے لگے؟ جو ایسا کرنے لگا نا، اسے پتا ہے بات مجھ سے ہو رہی ہے، وہ جان گیا کہ یہ بات مجھ سے ہو رہی ہے۔ چاہے ایک دفعہ سرکار دو عالم صلی اللہ تعالی علیہ وآلہ وسلم نے کسی کو تہجد کی ترغیب دلائی، انداز کیا ہے؟ فلاں جیسا نہ ہو جانا، جب وہ فلاں کو انہیں نام نہیں لیا، فلاں جیسا نہ ہو جانا، پہلے وہ رات تہجد کے لیے اٹھا کرتا تھا پھر اس نے چھوڑ دیا، فلاں جیسا نہ ہو جانا۔ چاہے یہ سمجھانے کا انداز ہے نا، ہمارے ہاں جو انداز ہوتا ہے اس پر تبصرہ کرنے کی حاجت نہیں۔ تو ڈھیٹ، تو بے شرم، تو بے حیا، تجھے غیرت نہیں آتی، یا تجھے ذرہ برابر بھی خیال نہیں آیا، کوئی شرم ہوتی ہے، کوئی حیا ہوتی ہے، لیکن تجھے کیا پتا وہ کیا ہوتی ہے، اس انداز میں بات ہو رہی ہوتی ہے۔ اور پھر کہتے ہیں یار نتیجہ نہیں نکلا، سمجھتا ہی کوئی نہیں، مانتا ہی کوئی نہیں، پھر اس انداز میں بات ہو رہی ہوتی ہے۔ اچھا، اس پر نا مزید آپ دیکھتے چلے جائیے ہمارے آقا کے انداز کس کس طرح کے ہیں۔ اللہ کے پیارے حبیب صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کے سمجھانے کے انداز، اسلوب، محبت، پیار، نرمی، شفقت۔ ایک تو یہ چیز ہمارے سامنے آئی پھر اس کے بعد یہ کہ لوگوں کے سامنے کسی کو نہ سمجھایا جائے، کتنی مثالیں اس کے ذکر کی جا سکتی ہیں. جب پھر اس کے بعد جب کسی کے ذہن کے قریب آ کر بات کریں نا، نتیجہ کچھ اور نکلتا ہے. بڑوں کو سمجھانے کا انداز کچھ اور ہے، بچوں کو سمجھانے کا انداز کچھ اور ہے، دیہاتیوں کو سمجھانے کا انداز کچھ اور ہے، اور ہر ایک کی کیفیت جدا جدا ہوتی ہے. سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے بعض اوقات مثالیں دے کر سمجھایا. کھجور کے درخت کی مثال دی جا رہی ہے، اور باقاعدہ تجسس والا ماحول بنا کے مثال دی جا رہی ہے. مومن کی مثال کھجور کے درخت جیسی ہے جو ہر حال میں فائدہ ہی پہنچاتا ہے. مثال دی جا رہی ہے، مثال دے کے بعد کو سمجھایا جا رہا ہے. تو سمجھانے والے کو پیشگی تیاری کرنی پڑے گی. ہمارے آقا وہ تو اللہ تعالیٰ جل جلالہ کی رحمت سے فی البدی کلام فرمانے والے ہیں، انہیں تیاریوں کی حاجت نہیں ہے. وہ تو سامنے والے کے مزاج کو بھی سمجھتے ہیں، آنے والا آ رہا ہے. بعض اوقات ہوا ایک ہی سوال دو آنے والوں نے کیا، میرے آقا نے اس کو اور جواب دیا، اس کو اور جواب دیا، سوال ایک ہی تھا. شارحین حدیث نے ذکر کیا کہ اسے الگ جواب، اسے الگ جواب، سوال ایک ہی ہے، ایسا کیوں؟ اس کا جواب یہ دیا گیا کہ میرے آقا آنے والوں کے مزاج کو بھی جانتے ہیں. حضور مجھے کچھ وصیت فرمائیے، حضور مجھے کچھ نصیحت فرمائیے، سوال ایک ہے. پچھلے پروگرام میں ہمارا ایک موضوع چلا تھا، پچھلے سے پچھلے پروگرام میں ایک موضوع ہمارا چلا تھا حیا کے تعلق سے. کسی نے عرض کی حضور مجھے کچھ نصیحت فرمائے، میرے آقا نے فرمایا حیا کو اختیار کر لو. ایک حدیث میں ذکر ہوا کسی نے کہا حضور کچھ وصیت فرمائے، میرے آقا نے فرمایا غصہ نہ کیا کرو. تو سامنے والے کے مزاج کو جانتے ہیں نا، اس کے مزاج کے مطابق فرما رہے ہیں، وہ تو فرما سکتے ہیں، لیکن ہم جیسوں کو تیاری کرنی پڑے گی. کیا کہنا ہے، کتنا کہنا ہے، کیوں کہنا ہے، کس ماحول میں لے جا کر کہنا ہے، اور کس انداز میں ان کے ذہنوں میں ان کے دلوں میں اس بات کو اتارنا ہے، پوری تیاری ہم جیسوں کو کرنی پڑے گی. اچھا، اس کے بعد اگر مزید آگے دیکھیں تو ایک سوال کیا گیا، اتدرون مل مفلس، کیا تم جانتے ہو مفلس کون ہے؟ یہ ایک سکھانے کا انداز ہے، یہ ایک سمجھانے کا انداز ہے کہ تجسس والے ماحول میں لے کے جاؤ. سوال کیا گیا تم جانتے ہو مفلس کون ہے، اب سارے سوچنے لگے. عام طور پہ توجہ کس طرف جاتی ہے، جس کے پاس روپیہ پیسہ نہ ہو، درہم دینار نہ ہو، جس کے پاس سونا چاندی نہ ہو، وہ مفلس ہے. یہی جواب عرض کیا گیا، حضور وہ مفلس ہوتا ہے. میرے آقا نے فرمایا میں تو اس کی بات نہیں کر رہا. مفلس کون ہے؟ جو نیک اعمال کے ساتھ میدان محشر میں آئے گا، لیکن کسی پر ظلم کیا ہوگا، کسی پر زیادتی کی ہوگی، کسی کو گالیاں دی ہوں گی، کسی کا کوئی حق تلف کیا ہوگا، یہ جتنی نیکیاں لے کر آئے گا نا، اس کی ساری نیکیاں اس کے حقداروں میں تقسیم کر دی جائیں گی، اور یہ خالی کا خالی رہ جائے گا. محنت کرنے کے باوجود نتیجہ نہ نکلا، محنت کرنے کے باوجود، نیکیوں کا ذخیرہ لانے کے باوجود اپنے پلے کچھ نہ بچا، یہ مفلس ہے. انداز کیا ہے؟ تجسس والا ماحول بنا کے نا، اس ماحول میں لے جا کے پھر جو نتیجہ نکالنا نا، اس نتیجے کی طرف لے کر جانا، یہ ایک سمجھانے کا انداز ہے.
ساری کمزوری اور بھی ہے کہ جس پہاڈے سے کوئی پہاڑا چاہتے ہیں پہلے اسی اس پہاڈے نہیں تکتے. اسی جوش آ کے پہلے وہ سوراخ کر چڑھنے ہیں، نہ تکڑے وہ پہاڈا صاف ہے یا سوراخ نہیں صاف، کچھ پا دینے تو پھر سارا ستیہ ناس ہو جاتا ہے. اس کی ضرورت اس چیز دی ہے کہ اسی اس پہاڈے کو پہلے صاف کریے، پھر وہ پائیے تو چیز فائدہ مند ہوگی اور سارے اس کو استفادہ کر سکیں گے. یہ واسطے سانو تھوڑا صبر بھی چاہیے جہاں کہ سارے اکثر آتا نہیں.
ایسا بھی اس پر دو باتیں ذکر کروں گا. پہلی تو یہ کہ گندے دل میں ہدایت کی بات ڈالنے کی کوشش کریں گے نا، تو جس طرح گندے برتن میں کوئی صاف چیز پاک چیز ڈالیں تو وہ بھی خراب ہو جاتی ہے. تو اس کا ذکر کیا گیا کہ دل کو پہلے بات ماننے کے لیے تیار کرو، جب وہ بات سننے سمجھنے کے لیے تیار ہو جائے پھر سمجھاؤ. اور جو سوراخ والی بات آپ نے ذکر کی ہے نا، اس کو یوں بعض حضرات نے تعبیر کیا کہ لوگوں کے سامنے کسی کو نصیحت کرنا ایسے ہے کہ آپ نے ایک برتن میں کوئی چیز ڈالنی تھی، وہ چیز ڈالنے سے پہلے اس کے پیندے میں آپ نے سوراخ کر دی ہے، اوپر سے ڈال رہے ہوں گے نیچے سے نکل رہا ہوگا. تو نصیحت بھرے مجمع میں نہیں کی جاتی، نصیحت پیار سے محبت سے نرمی سے سائڈ پہ لے جا کے کسی اور کو پتہ ہی نہ چلے. جب بھرے مجمع میں جب کسی کو سمجھانے کے لیے جائیں گے نا، तो वो बात समझने की तरफ नहीं आएगा, वो अपनी बेइज्जती महसूस करेगा, तैश में आएगा। अब वो हक बात को तस्लीम करना भी भरे मजमे में हर एक के लिए आसान नहीं होता, जवाबी कार्रवाई करेगा, लड़ाई झगड़ा भी हो सकता है, कोई फड्डा भी हो सकता है, कोई आजमाइश वाला माहौल भी बन सकता है। अगर साइड पे ले जाके प्यार मोहब्बत से उसको समझाएं तो वो शुक्रिया के साथ कबूल करेगा। अल्लाह पाक हमें समझाना कैसे है इसका तरीका भी अता फरमा दे और समझाने की सआदत भी नसीब फरमा दे। वज़क्किर फ़इन्नज़्ज़िक्रा तन्फ़ुल मुमिनीन, मेरा रब फरमाता है और समझाओ के समझाना ईमान वालों को नफ़ा देता है, समझाओगे समझाने से ईमान वालों को फायदा होगा।
अब से अर्ज़ है कि वालदैन को अपनी औलाद को किस उम्र में समझाने की तरफ ज़्यादा तवज्जो करनी चाहिए?
वैसे तो ये है कि वालदैन को सारी ज़िंदगी छोड़ना नहीं चाहिए, बच्चा किसी भी उम्र के किसी भी हिस्से में वो जहाँ कहीं कोई मीम मेख देखें, ऊपर नीचे होते देखें, फौरी तौर पर प्यार मोहब्बत नरमी शफकत के साथ तवज्जो दिलाएं। लेकिन जो इब्तदाई उम्र है ना, इस उम्र में अगर तवज्जो ज़्यादा हो तो बाद वाली उम्र में शायद समझाने की इतनी ज़्यादा हाजत पेश ना आए। वो बच्चों के दिमाग सफ़ेद कागज़ की तरह होते हैं, कागज़ पे एक दफ़ा तारीख लिख दी जाए ना तो जितनी भी उम्दगी के साथ मिटाने की कोशिश करें पिछले असरात बाकी रहते हैं। जिस वक्त ये सादा कागज़ था ना, उस वक्त मोहब्बत इलाही की, मोहब्बत मुस्तफ़वी की तारीख नोट कर दो, उस वक्त जो लिखना है लिख दो। जब इसने अपना रास्ता मुतय्यन कर लिया ना तो अब इसको रोकना टोकना समझाना शायद मुश्किल हो जाए, उस उम्र में समझाने का सिलसिला हो। और बिल्कुल सादा सी मिसाल अर्ज करूंगा, नन्नी मुन्नी कोम्पल होती है इब्तदा में पौधे की, ये पौधा सर उठाना शुरू करता है, बाद वक्त ऐसा होता है कि इसके तने में ना बारीक नरमो नाजुक सा तना है, इसमें टेढ़ापन आता है। हम जानते हैं ये आज नन्ना मुन्ना है, आज नरम मुलायम है, आज ये बिल्कुल यूं कि जनाब वो दो उंगलियों में रख के इसको मसल दो तो इसका तन ही खत्म हो जाएगा। आज ये इस रास्ते की तरफ चल पड़ा, अगर इसको सीधा कर दिया जाए तो ये अपना रास्ता चेंज कर लेगा, और अगर यहाँ छोड़ दिया ना तो अब इसके बाद जिस राह की तरफ ये बढ़ेगा ये बड़ा नुकसान करेगा। या इस तरफ दीवार है, इसका रुख दीवार की तरफ है, तो ये तना यूं इस अंदाज में अगर आगे बढ़ेगा और ये मजबूत हो गया, मोटा हो गया, तो फिर दीवार को हटना पड़ेगा। आज अंदाज क्या है, मामूली सा धागा उसके साथ बांध देंगे, या बाद अवकात हमारे यहाँ देहातों में एक सिलसिला होता है कि कोई शाख उसके साथ खड़ी की और उसको हल्का सा ना जो कोई कपड़ा कोई रस्सी कोई धागा कोई चीज़ उसके साथ लपेट दी। अब जिधर उसका रुख है ना उधर इसका रुख है, अब रुख मोड़ दिया ना जिधर चाहे मोड़ दें ये उस तरफ चल पड़ेगा। नन्नी उम्र में अगर मोड़ दिया ना ये मुड़ जाएगा, और बड़ी उम्र में अगर मोड़ने की कोशिश करेंगे तो ये मोड़ने की नहीं ये तोड़ने की कोशिश होगी। इब्तिदा में बच्चे की पूरी तवज्जो अपने वालदैन की तरफ होती है, वालदैन अगर थोड़ी सी तवज्जो बच्चे पे कर दें ना बच्चे बच जाते हैं। अभी तो बच्चा है,
ये समझना बच्चा छोटा होता है ना उस वक्त समझाते नहीं, कहते ये बच्चा है अभी,
अभी तो बच्चा है,
अभी तो बच्चा है, और फिर जब वो बड़ा होकर जो है वो बुरी अंदाज इख्तियार करता है फिर कहते हैं साडा प्यो बन गया।
ठीक नहीं है, इस उम्र में समझाया जाए। हमारे आका के अंदाज किस तरह के थे, मेरे हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम बच्चों को मुखातब करते हैं ना तो मुख्तलिफ तरह के अल्फाज हैं जो मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम की ज़बान अकदस से अदा हुए। कभी या गुलाम कह के पुकारते हैं, या गुलाम, ये गुलाम हमारा उर्दू जुबान वाला गुलाम नहीं है जिसमें वो आका और गुलाम ये हमारे यहाँ तसव्वुर होता है ना, गुलाम कहते हैं छोटे बच्चे को अरबी जुबान में, ए बच्चे, ये मोहब्बत और अपनाइयत वाला अंदाज है। फिर एक अंदाज है या बुनैया, ये बड़ा लाड वाला अंदाज होता है, मेरे प्यारे बेटे, हमारे यहाँ भी इस तरह उर्दू में हम कहते हैं ना, तो या बुनैया ये भी एक अंदाज है। एक बच्चा चिड़िया से खेलता था, चिड़िया मर गई, अफसरदा हो गया, सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम उनके यहाँ तशरीफ़ फरमा हुए तो सरकार दो आलम सल्लल्लाहु तआला अलैहि वसल्लम का अंदाज देखिएगा, मेरे आका फरमाते या अबा उमैर मा फ़अलन्नु गैर, मुखातब भी किया जा रहा है, वो तेरी चिड़िया का क्या हुआ, चाहिए अपनाइयत वाला एक माहौल बनाने के लिए होता है ना, दिल में उतरने के लिए होता है। समझाने वाले को ये देखना चाहिए कि ये दिल में किस अंदाज में उतर सकता है। मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाह ने ये बात देकर फरमाई है, दिल का दरवाजा बाहर से नहीं अंदर से खुलता है। दिल का दरवाजा बाहर से नहीं अंदर से खुलता है। पहले दिल में उतरो, फिर इसको जो बनाना बना दो, पहले दिल में उतरो। दिल में उतरने में कामयाब हो गए, और दिल में उतरने के लिए क्या करना होगा? प्यार, मोहब्बत, नरमी, शफकत। अमीर अहले सुन्नत फरमाते हैं, मैं सोचता था काम कैसे दूं, तो मेरे जहन में एक तजवीज आ गई। वो तजवीज ये थी कि दोनों हाथों से पीठ थपकते जाओ, काम लेते जाओ। छोटे छोटे कामों पर हौसला अफजाई सामने वाले को बड़े बड़े काम करने के लिए तैयार करती। मेरे बेटे मजा आ गया, कोई अच्छा काम उसने किया, आप हौसला अफजाई कर दें। मेरे बेटे तुझे ऐसा ही करना चाहिए था, जबरदस्त किया, इताअत की तरफ बढ़ा, फरमाबरदारी की तरफ बढ़ा, को अच्छाई की तरफ बढ़ा, आप पीठ थपकी। हम कहते हैं फलां के बेटे ने यूं किया था, तूने क्या किया, तू इतने पे खुश हो रहा है। तो फलां का बेटा इतना कर सकता था, उसने इतना कर दिया, ये इतना ही कर सकता था, इसने इतना किया। पीठ थपके ना, हौसला अफजाई करें। ये पीठ थपकने की बरकत से फलां यहां तक पहुंचा था, ये फलां के बेटे से भी हो सकता आगे निकल जाए।
किसी में वैसे अमीर सुनो को देखे मदनी चैनल पर लाए भी, किसी के अंदर अगर कोई खामी है ना, कोई बात उसने बयान की उसमें, तो पहले उसकी जो खूबी है वो बयान करते हैं, उसके बाद फिर जो है इस्लाह फरमाते हैं कि आप अगर ये काम ऐसा करते हैं तो ज्यादा बेहतर होता है। इन्हें अंदाज है कि पहले हौसला अफजाई फरमाते हैं फिर उसके बाद।
फौरी तनकीद ना हो, जो अच्छाई है उसको पहले बयान करें, उसके बाद समझाने वाले काम की तरफ। और ये जो अमीर अहले सुन्नत का अंदाज है ना, इस तरह बात हमारी इब्तिदा में चली थी, अदाए मुस्तफ़ा को अदा करो खैर ही खैर मिलेगी। तवाफ़ खाना काबा का सिलसिला जारी है। हज़रत उमर फ़ारूक़ आज़म रज़ी अल्लाह तआला हजर अस्वद को बोसा लेने के लिए आगे बढ़े। रश वाला सिलसिला होता है। अब हज़रत उमर जलाल वाली शख्सियत, रोब वाली शख्सियत, तो अल्लाह के प्यारे हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम ने फरमाया, उमर तुम ताकतवर हो। एक तारीफ है, उमर अल्लाह ने तुम्हें ताकत दी है, तुम ताकतवर हो। पहले ये फरमाया, फिर मेरे आका फरमाते हैं ये जगह आजिज़ी की है, ये जगह आजिज़ी की है। पहले तारीफ, फिर साथ नसीहत। एक बच्चा हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम के दस्तरखान पर साथ मौजूद है। मेरे आका अब तरबियत के संदाज में फरमाते हैं, या गुलाम सम्मिल्लाह। खाना शुरू होने लगा, मेरे बेटे, मेरे बच्चे, बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ो, तरबियत। वकुल भी यमीनिक, दाएं हाथ से खाना। अगली बात, और फिर इसके बाद इरशाद फरमाया, वह कुल मिम्मा यलीक। अब बर्तन बाज़ औक़ात बड़ा होता है, मुतअद्दद अफराद उसमें खा रहे होते हैं, मेरे आका फरमाने लगे अपने सामने से खाओ, तरबियत। ये छोटी छोटी चीजें बाज़ औक़ात छोटी नजर आती हैं, लेकिन छोटी छोटी चीजें अपने बच्चों को समझाते चले जाएंगे या आगे कदम बढ़ाते चले जाएंगे। तो समझाने का सिलसिला ये तसलसल के साथ जारी रखा जाए, मुसलसल जारी रखा जाए। इन्नी उअल्लिमुक बिकलिमात, मेरे बेटे तुझे चंद कलिमात ना सिखाऊं, ये भी मेरे हुजूर के कलिमात, तुझे चंद बातें ना सिखाऊं। अब कौन होगा जो ये कहेगा हुजूर मुझे कुछ भी नहीं सीखना, सरकार का दरिया रहमत जोश पे है, आगे बढ़ेंगे। हज़रत अब्दुल्लाह इब्ने अब्बास को मेरे आका ने दुआ दी है, उम्र ज्यादा नहीं है, नन्ही उम्र है, मेरे आका अल्लाह की बारगाह में अर्ज करते हैं, अल्लाहुम्मा अल्लिमहुल किताब वल हिकमा, ए अल्लाह इसे किताब की तालीम दे दे। मुफस्सिर कुरान हज़रत अब्दुल्लाह इब्ने अब्बास मेरे आका दुआ दे रहे हैं। ये दुआएं देने लेने वाला सिलसिला वालदैन भी करें तो इंशाल्लाह बरकत मिलेगी, हाजी अफजल साहब की तरफ बढ़ेंगे।
इत्यादि ने जी अजकल किसी समझाने का हाल कोई नहीं, को मनता ही कोई नहीं, दूसरा है कहते को गल कोई सुनता ही कोई नहीं, तो इसका की अंदाज किया जाए। کہ وہ گل سنے بھی سمجھے بھی تو عمل پھر کرے.
میرے خیال ہے تو سب تو پہلے سمجھانے والا اپنے انداز سے غور کر لے یہ سمجھانے دا انداز کی ہے. ساڈا جڑا نا بعض اوقات سمجھانے دا نہیں جوش تے تیش دلان والا انداز ہوندا ہے. تنو شرم نہیں آتی تو یہ کام کیتا ہے تمہیں سمجھانے دا انداز نہیں ہے جس نال ماحول گرم ہوئے گا. پیار محبت نرمی شفقت چاہے اسی کوئی اگے پیچھے نہیں جاندے. اج دے دور دی مثال اج دے دور دا بالکل جڑا بہت سارے دے اکھاں دے سامنے منظر ہے نا میں اس منظر دی گل کرنا. اج تو چند سال پہلے اللہ تعالی جل جلالہ دے ایک نیک بندے نے ارادہ کیتا کہ میں سمجھاؤں گا. لوگ نماز نہیں پڑھتے میں سمجھاؤں گا, لوگ داڑھی نہیں رکھتے میں سمجھاؤں گا, امامے دی سنت ختم تقریباً ہو چکی ہے میں سمجھاؤں گا, حضور دی سنت میرے آقا نو سفید لباس پسند ہے. لوگ نہیں پاندے سفید, تسی ماشاء اللہ سمجھتے ہو پچھے جاؤ نا تو سفید لباس بڑھیاں دی علامت ہوندی سی, بڑھے سفید لباس پاندے سن. بعض اوقات کیا جاندا سی یار ہن چٹی ہو گئی ہن تے سفید پانا شروع کر دے, بابے پاندے سی سفید لباس. لیکن انہوں نے کہا کہ نہیں محبوب نو پسند ہے میں سمجھاؤں گا. لوگ بیرا روی دی طرف جا رہے نے میں سمجھاؤں گا. سمجھایا سمجھان دا سلسلہ شروع کیتا. اج کیفیت کی ہے نہیں کوئی اے نہیں کہہ سکتا کہ جناب لوگ سمجھ دے نہیں لوگ من دے نہیں. دنیا دا کیڑا ملک جس ملک جی دعوت اسلامی موجود نہیں, کیڑی زبان ہے جس زبان ہے اج دعوت اسلامی دے مبلغ نیکی دی دعوت عام نہیں کر رہے. ایک سمجھان والے نے سمجھایا نتیجہ ساڑے سامنے. لیکن سمجھانے والے نے پتہ کی کیتا ہے اپنی منمانی نہیں کیتی. سمجھانے والے نے اے دیکھا ہے کہ جس محبوب دے طریقے نو اتارنا ہے اس محبوب دا سمجھان دا طریقہ کی ہے. جڑا انہاں دا طریقہ سی نا اسی طریقے نو لے کے اگے چلے اج نتیجہ ساڈے سامنے.
اصل یہ نا پہلا اپنے آپ نو ایک مثال بنایا تے لوکاں پھر تاکہ عمل کرنا بھی شروع کرتا. ساڈے اکثر انج ہوندا ہے اسی دوجیاں نوں کہانے تسی انج کرو انج کرو انج کرو لیکن آپ اس سے عمل نہ کر دے. جس نے وہ بندہ تکدا ہے تو وہ بندہ آتا ہے یہ گل تو کہ عمل کریے آپ کو نہیں عمل کرتا. لیکن یہ کہ جدو بندہ آپ با عمل ہوئے تو کسی نصیحت کرے نا تو پھر تکڑ آتے دل کرتا عمل کرتا یار بندہ سچا تو صحیح گل آتے گل بن جائیے.
اپنا عمل یہ بھی اپنی جگہ تے. میں ایک حدیث مبارکہ سنا گا, ساڑے پروگرام دا وقت ختم ہو چکا ہے. سرکار دو عالم صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت حاضر نے حضرت معاذ میرے حضور انہوں نے ایک دعا سکھا رہے ہیں. ڈائریکٹ نہیں کیا ہے معاذ ہے دعا ہے انہوں یاد کر لو تو پڑھیا کرو. ڈائریکٹ نہیں فرمایا. میرے آقا فرماندے نے اے معاذ اللہ دی قسم ہے منو تیرے نال پیار ہے. پہلے اے جملہ اچھا اے جملہ سن کے انہوں دی کیفیت کی ہوئے گی. انہوں کہتے ہیں آواز بندے نے اڑنا شروع کر دیتا. ہر تو معاذ دی کیفیت کی ہوئے گی کہ اللہ دے محبوب فرما رہے نے قسمیاں فرما رہے نے معاذ منو تیرے نال پیار ہے. اے گل فرما کے تے پھر میرے آقا نے فرمایا معاذ اے دعا ہر نماز تو بعد نہ ایک دفعہ پڑھ لیا کرو. ربی اعنی علی ذکرک و شکرک و حسن عبادتک ہر نماز تو بعد ایک بار. دعا ڈائریکٹ بھی تعلیم فرمائی جا سکتی سی لیکن میرے آقا نے پہلے ماحول بنایا. ماحول بنا کے پیار محبت سکھن دے ماحول وچ لے جا کے پھر سکھایا. میرے مدنی چینل دے ناظرین اے ہی انداز اگر اسی سارے اپنا لویے تو کوئی مشکل نہیں ہے, کوئی بعید نہیں ہے کہ جنہوں سمجھائیے ہو اس سے ٹائم نتیجہ سڑیاں اکھاں دے سامنے آ جائے. اللہ پاک محبوب دی پیاری پیاری اداواں نو ادا کرن دی توفیق عطا فرمائے. آمین. بجاہ خاتم النبیین صلی اللہ تعالی علیہ وآلہ وسلم.
دل کو آؤ کر لے روشن, آؤ سیکھے دین کی باتیں, آؤ سیکھے دین کی باتیں.